उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारका श्रृंखलामा हामी विगत केही साता यता हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन सुन्दै आएका छौं। हर्क खडायत बाजुरा जिल्लाको कुलदेव माण्डौ दुईमा जन्मेका हुन्। हर्क खडायतले 2056 सालदेखि नै टलपलाएका आँसुहरू, सिरु, कालीरात र टाढाको बस्यारो जस्ता लोकगीतका क्यासेटहरू बजारमा पस्केर आफूलाई लोकगायकका रूपमा परिचित गराए। सामाजिक क्षेत्रमा उत्तिकै रूचि राख्ने यी लेखक नेपाल सांस्कृतिक संघ बाजुराका हाल सभापति हुन्। ग्रामीण विकास आरडीमा स्नातकोत्तर गरेर अहिले राजनीतिशास्त्र र कानून विषय अध्ययन गरिरहेका छन्। यो पुस्तकमा हर्क खडायतबारे दिइएको जानकारी मैले यहाँलाई सुनाएँ। अब हर्क खडायतको उपन्यास देशले हारेको युद्धको अन्तिम श्रृङ्खला वाचन सुरु हुन्छ पृष्ठ 130। धेरैजना साथीहरू चौतारीमा हाँसुरट्टासँगै रमाइरहेका थियौं। मास्टर निबौजूको कारुणिक चित्कार सुनियो। चौतारीबाट स्पष्ट देखिन्थ्यो मास्टर दाईको घर। सबैजना उहाँको घरमा गयौं। मास्टर दाई पनि आफ्नो ठेगानमा हुनुहुन्थेन। छिमेकी सबैजना बाउजूलाई सम्झाइरहेका थिए। म दाईको छेउमा गएर उभिँदा लामो सासमा सुस्केर हाल्दै उहाँले भन्नुभयो, शान्तिले पनि यो संसारमा बाँच्नुको अर्थ देखिन अमर। समाजमा अपमानित हुँदाको अवस्थालाई सहन नसकी ऊ यो दुनियाँबाट सदाका लागि हिँडी छ। दाईको हृदयबाट निस्केका शब्दले मलाई चिन्तित बनायो। मैले दाईलाई केही उत्तर फर्काउन सकिनँ। उहाँले आफूभित्रका पीडा रुँदै मलाई सुनाउनु भयो। बाउजूको रुवाई अझै रोकिएको थिएन। उहाँको अगाडि गएर मैले भने, हाम्रो मुख हेरेर भए पनि चुप लाग्नुहोस् बाउजू, रोएर केही हुँदैन रहेछ। आँसु रित्याएर आफू आफैलाई पीडामा नडुबाउनुहोस्। मेरो अनुहारमा ठुलो ठुलो हेर्दै उहाँ होसमा फर्कनु भयो। हुन पनि मर्नेहरूको पीडामा आफन्तहरूले रोएरै बस्ने हो भने आजभोलि गाउँघरमा रमाएर बस्ने दिनहरू कहिल्यै फर्कने देखिँदैनन्। फरक यति मात्र हो, युद्धको बेला छरछिमेकमा प्रत्यक्ष काटमार हुन्थ्यो, तर अहिले अप्रत्यक्ष रूपमा मान्छेले ज्यान फालिरहेका छन्। बाउजूलाई सम्झाउँदै भित्र लगे। मन सम्हाल्दै उहाँले भन्नुभयो, बिचारीको पढ्ने ठुलो इच्छा थियो, जबरजस्ती माओवादी बनाइयो। उसलाई युद्धमा लागेर बन्दुक समाउने मन नै थिएन, तर के गर्नु, रुँदै उसले युद्धमा हिँड्नुपर्ने बाध्यतामा पनि हामीले केही बोल्न पाएनौँ। ऊ बेला युद्धको नाममा जे पनि गर्न पाउनु थिएन बाबु। जसले माओवादी हुन बाध्य पारेको थियो उसैले जबरजस्ती छोरीको सिउँदोमा सिन्दुर हालेको थियो अरे। के अब आमा बाबुले युद्धका लागि मात्र सन्तान जन्माउने त? ठिकै लाग्यो उहाँको कुरा। युद्धमा उमेर नपुगेका बालबालिकाहरूलाई छापामार बनाउनु नै थिएन। अहिले छापामार शिविरमा तिनीहरूबारे यावत कुराको खोजिनीति हुँदा अयोग्य भन्दै घर फर्काउनमा कसलाई दोषी मान्ने? युद्धको मानसिकताबाट सामान्य जीवनमा फर्कन जो कोहीलाई गाह्रो हुने गर्छ। राज्यले पनि तिनीहरूलाई सम्मानपूर्ण जीवनको ग्यारेन्टी नगरेर अयोग्य बनाई घर फर्काउनु हुँदैन थियो। युद्धको मानसिकताका छापामारहरू गाउँ फर्कँदा उनीहरूले सहज किसिमले जिउने वातावरण पाएनन्। छरछिमेकबाट सुन्नु परेका वचन र सम्मानपूर्ण जिउने अवस्थाको अभावका कारण तिनीहरूले आत्महत्या गरेका हुन सक्छन्। चाहे होलेरीको भिडन्तमा होस् या खारा र पाँचकटियाको लडाईँमा, शान्ति निडर भएर लडेकी हो युद्ध मैदानमा। सानादेखि ठुलासम्मका सबै हतियार चलाउन उसी पालु थिए, र पनि ऊ अयोग्यताको कित्तामा परिछ उमेर नपुगेकोले। जीवनलाई मुक्तिका लागि युद्धमा समर्पण गरिसकेका छापामारहरूलाई अरूबाट हुने दमन कहिले सह्य हुन सक्दैन। शान्तिले छरछिमेकमा जनयुद्धका बेला भएका कमजोरीको टोकाई खाइरहनु परेको गुनासो पोखेकी रहेछ बाउजूसँग। नेताले गरेको गल्तीको टोकाई समेत आफूले खानु परेको छ अरे। एक दिन माइती घर आएर बाउजूसँग पोखेकी थिए अरे यो गुनासो। अनि मास्टर दाईको मन पनि किन नदुखोस्, तन्नेरी छोरीको बाँच्ने इच्छा चुडिँदा कसको मन नरोला र? आज प्राय दुःखदायी घटना अपवाद बाहेक सबै राजनीतिक असफलताबाट घटिरहेका छन्। यो दोषको भागीदार आफूले हुनुपर्नेछ भन्ने कुराको जानकारी नेताहरूलाई अझै भएको पाइँदैन। जनयुद्धको बेला बन्दुक समाउनका निम्ति उमेरको हेरफेर कसैको भएन। युद्धमा हिँडेका प्राय सबैले बन्दुक पड्काउन सक्थे। उमेर हेरेर अनि छाती नापेर छापामार बनाउने चलन पनि थिएन जनयुद्धमा। मात्र दुश्मनको किल्ला कसरी तोड्ने भनी हिँडेका हुन्थे माओवादीहरू। यो मानसिकतामा छापामारहरूलाई अयोग्य बनाई घर फर्काउनुभन्दा उद्यमशील बनाएर घर फर्काउनु पर्थ्यो। तमाम रगतका खेल खेलिसकेका उनीहरूलाई गाउँघरमा हुने सानो तितापैरीमा पनि हतियार उठाउनु सामान्य जस्तै हुने गर्छ। उनीहरूले समुदायमा सम्मानपूर्ण जिउने वातावरण नपाए कि त जीवनदेखि हार खाएर आत्महत्या गर्छन्, कि त उनीहरू समाजमा अराजक बनेर हिँड्न सक्छन्। यो कुरा कसैका लागि फाइदाको विषय होइन। जनयुद्धका कठिन दिनहरूमा ठूलो मद्दत गरेकी थिए सुमीले। आज ऊ जनमुक्ति सेनाको शिविरमा जन्डिसको बिमारले आलाप पिलाप गरिरहेकी छ। मृत्युसँग आफ्नो जीवनको घटिघटाउ गरिरहेको छ। मृत्यु प्राय जीवन लिनका लागि अस्वाभाविक ढङ्गले नै आउँदो मैले देखेको छु। त्यसैले पनि मलाई आज कसैका जीवनको भरोसा लाग्दैन। सुमीलाई भेट्न जाने कुरा मास्टरनी बाउजूलाई अस्ति सुनाएको थिएँ। उहाँले आफ्ना हातको केही कसैले लिदिनु होला भन्नुभएको थियो। रित्तो हातले कसरी भेट्न जानु भन्ने चिन्तामा थलिएको थिएँ म। बेलुकी घाम अस्ताउने बेला मेलापात्र गाई बाख्रा चराउन गएका कोही घर फर्केका थिएनन्। म मास्टर दाईको घरतिर लागेँ। दाई भर्खर स्कुलबाट फर्कनु भएको थियो। बाउजू गोठमा गोरु बाँध्दै हुनुहुन्थ्यो। फोनमा सुमीको नराम्रो खबर आयो। ऊ पनि हिँडी छ यो दुनियाँबाट। मेरो आत्माभित्रै भक्कानो फुट्ला जस्तो भयो। बाउजू खबर सुन्ने बित्तिकै रुन थाल्नुभयो। मेरो पनि आँखामा आँसु आएछन्। दाईले खुब सम्झाउनु भयो मलाई। दुई तिन दिनसम्म घरबाट हिँड्नै मन लागेन मलाई। सुमीको स्मृतिमै दिन व्यतीत हुन थाले। उसको यादले छटपटिँदा मन सुक्खा भएको हुन्थ्यो। उसले मलाई जिउनुको अर्थ सिकाएकी थिए। त्यसैले गर्दा त मैले आज जीवनदेखि हरेस खाएको छैन। उसबाट सिकेको एउटा अंशले मात्र म आज सयौँ कोषको दुःख र पीडा सहजै पार गर्न सक्ने भएको हुँ। युद्ध धरती माताका लागि कहिल्यै सकारात्मक हुँदैन रहेछ। द्वन्द्वका डोबहरू आज अप्रत्यक्ष रूपमा सलबलाइरहेका छन्। यिनीहरूले नेपाली समाजमा दुःख र पीडाको अलावा दिन सक्ने केही छैन। मान्छेमा भएको जोस सबै हराइसक्यो। केका लागि बाँच्नु यो जोस सागर? सबै थाकिसके बिग्रदो परिस्थितिका कारण। आशा गर्ने सम्भावनाहरू केही देखिँदैनन्। सामाजिक मेलमिलाप र एकतामा रमाइरहेका समुदाय आज जातीयताको नाममा विघटित भइरहेका छन्। जनयुद्धका बेला जातीय पहिचानको कुरा स्वाभाविकै लाग्थ्यो, तर आज यसलाई नै सत्ताको बर्याङ बनाउन थालियो। सबैले जुट्नुपर्ने बेला थियो स्थायी शान्तिका लागि। अह, जुट्ने कोही देखिँदैनन्। मात्र आफ्नो अस्तित्व बचाउने ध्येयमा छन् नेता र राजनीतिक दलहरू। देश रहे मात्र रहन्छौँ, सबैको भलो यसैमा छ भन्ने चेतना कसैमा भेटिन्न। मन खेलाउन साह्रै मुस्किल हुन थाले मलाई। एक ठाउँमा बस्दा मनमा छटपटी हुने गर्छ। झन्झट र उकुसमुकुसमा दिनहरू बित्न थाले। आत्मा आजभोलि देशको परिस्थितिसँग सुसुप्त ढङ्गले बगिरहेको पाउँछु। त्यो बाटोमा हिँड्दाका कैयौँ कठिनाइहरू अहिले जीवनका अम्बल बनिसके। जीवनलाई आरोहतिर हिँडाउँदा धेरै अवरोह बाधकको रूपमा मेरा सामु खडा हुन्छन्। अतीतका तीता दिनहरू बिर्सन हर प्रयास गरिरहेको छु, तर आमाले समय समयमा झकझकाउन अझै छोड्नु भएको छैन। सपना देखाएर भाइको खोजीमा हिँड भन्नुहुन्छ, साथै बहिनी र बुबालाई समेत ल्याएर आफ्नो जिद्दी ममा लत्याउन लगाउनुहुन्छ। बुबाको कुरा उहाँले सपनामा पनि सुनेको भेट्दिन। आफ्नो एकहोरो जिद्दी मसँग गरिरहनु भएको छ। अतीतका तीता दिनहरू बिर्सन हर प्रयास गरिरहेको छु, तर आमाले समय समयमा झकझकाउन अझै छोड्नु भएको छैन। सपना देखाएर भाइको खोजीमा हिँड भन्नुहुन्छ। देशप्रति चिन्ता साँच्ने मनहरूको अभावमा आज देश एक्लो बनेको छ। यसको मुहार रङ्गाउने सक्रिय हातहरू कसैका छैनन्। शान्तिको भावना बोकेका तमाम नेपाली मनहरू देशको सुखद भविष्यका लागि अलापिरहेका छन्। देशका निम्ति रगत र बलिदान दिने देशभक्तहरूको खालीपनमा चाहिँ राष्ट्रियता सङ्कटमा पर्न गएको होइन। झाडीको सफरमा असफल भएका माउतीहरूका कारण आज देश सङ्कटमा गुज्रिरहेको हो। यावत कुराहरूले देशको परिस्थिति कालो बादलभित्र डुब्दै गएको छ। अहिले राजनीतिक दलले सानातिना झैझगडा र मनमुटापमा अल्झने बेला थिएन। समग्र शान्ति प्रक्रिया र संविधानका निम्ति एकजुट र एकमत हुने बेला थियो। हामी बीचको झैझगडा र कलहले नै विदेशी दास्ताफ राखिएको हो। काला पानी, सुस्ता र गड्डा चौकीका 10 गजाहरू आज यही कारणले सर्दै गएका छन्। राति आमाले शोचनीय सपना देखाउनु भयो। बिउजेपछि निद्रा नै लागेन बिहानसम्म। सोचमग्न मुद्रामा ओछ्यानभित्रै लुटपुटेको थिएँ। टोका उगार्दै मास्टर दाईले भन्नुभयो, ए अमर, सुतेका छौ र? गाउँभरिका बाउसा जोड्दा पनि अझै पुगेनन्। कति छन् तँसँग बाउसा? आज धेरैजना खन्यारा लागेका छन्, दाईले भन्नुभयो। सेरीज्यूलो बुनकै लागि भनेर धेरैसँग पढिमु साँच्नु भएको थियो मास्टर नि बाउजूले। उठे बाउसा समाउनका लागि। मेरो अनुहारमा हेर्दै उहाँले भन्नुभयो, सन्चो छैन? सन्चै छ दाई, हिजो आमाले एउटा सपना देखाउनु भयो, त्यही कुरा मनमा खेलिरहेको छ। कस्तो, सुनाऊ त खोइ? जनयुद्धहरू घरको बाहिरी पेटीमा युद्धका गीत गाइरहेका थिए, त्यही बेला आमा आउनुभयो। प्रेमलाल आयो भनी उहाँले सोध्नुभयो। अह नआउने रे भनेर मैले जवाफ फर्काउँदा रिसाउँथी उहाँले भन्नुभयो। अनि के गरेर बसिरहेको छस्? देश बिग्रिसक्यो, धैर्यको बाँध समेत अब भत्किसक्यो। ऊ नआउने निश्चित हो भने यो धरती आमाको हितका लागि अगाडि बढ। सन्दुकभित्र तेरो बुबाको कोटको खल्तीमा खोकुरी छ, त्यो लगेर यो देश बिगार्ने सबैलाई काट। अनि मात्र यी धरती आमाले शान्ति पाउनेछन् र घाइते दाजुभाइ अनि पीडितका आफन्तले राहत पाउनेछन्। उहाँलाई सपना सुनाए। सन्दुक खोलेका छौ तिमीले? सपना सुनेर दाईले भन्नुभयो। छैन, केही भन्न सक्दिनँ। सपना कुन ढङ्गले मानसपटलमा उत्पन्न हुन्छन्, सपनाको वास्तविक अर्थ यही हो भन्ने पनि सुहाउँदैन। बरु सन्दुकमा के रहेछ हेरौँ न, दाईले भन्नुभयो। सन्दुकमा के छ भन्ने कुरा मलाई समेत थाहा थिएन, न त मैले कहिल्यै त्यो सन्दुक खोलेको थिएँ। दुवैको मनमा उत्सुकताको राग फिन्सियो। मलाई पनि ठिकै लाग्यो उहाँको कुरा। दुई दाजुभाइको सल्लाह मुताबिक सन्दुकको ढकनी उगार्यौँ। कपडै कपडा थिए सन्दुकमा, राम्ररी तह लगाएर राखेका कपडा एक एक गरी उठाउँदै छेउतिर राख्यौँ। आमाको चौबन्दी चोलो र धोती सबैभन्दा माथि थिए, त्योभन्दा तल आमाको ओढ्ने सल, मेरो बाल्यकालको स्वेटर, भाइको ज्याकेट, बहिनीका कुर्ता सुरुवालसँगै मिलाएर राखेका थिए। त्योभन्दा तल प्लास्टिकमा चौपत्या र बुबाका सर्ट राखेका थिए। भाइको टोपी र बहिनीको ज्याकेट त्योभन्दा तल थिए। सबैलाई उठाएर छेउमै राख्यौँ। त्योभन्दा तल आमाको डायरी, विभिन्न साहित्य र राजनीति सम्बन्धीका किताबहरू र जग्गा सम्बन्धीका कागजपत्रहरू राखेका थिए। सबै सामान उठाएर छेउमा राख्दा सन्दुक खाली भयो, वरिपरि सामानै सामानले भरियो। प्लास्टिकको झोलाभित्र चौपत्याएर राखेका बुबाका सुट हेर्नु थियो। हामीले जहाँ बुबाले देश बिगार्नेमाथि प्रहार गर्ने हतियार लुकाएर राख्नुभएको छ अरे, आमाको बनाई बमोजिम। दाइले बिस्तारै प्लास्टिकको झोलाबाट सुट बाहिर निकाल्नुभयो। बुबाको कोटको खल्तीमा औँला छिराउन राम्रो कलम भेट्यौँ। दाइ छक्क पर्नुभयो, म हेरेको हेरे भएँ। कलम मैले आफ्नो खल्तीमा झुन्डाएँ। साहित्य र राजनीति सम्बन्धीका धेरै किताब साँचेर राखेका थिए। बिपीको जेल जर्नल, तस्लिमाको लज्जा, गोर्कीको आमा र आमाको डायरीभन्दा बाहेकका सबै सामान सन्दुकमा उस्तै गरी मिलाएर राख्यौँ। दाईलाई कुरा गर्न त्यति फुर्सद थिएन। घरमा भएका सबै बाउसा खोजिदिए। बसेर कुरा गरौँला भन्दै उहाँ खेततिर हिँड्नुभयो। आमाको डायरीका प्रत्येक पानामा आँखा गाड्दै थिएँ। विभिन्न लेख रचनाले रङ्गाउनु भएको थियो डायरी। कर्णालीवासीका पीडा र सम्भावना डायरीमा स्पष्ट भेटिन्थे। अभावहरू पनि त्यत्तिकै समेट्नु भएको थियो कविताको माध्यमबाट डायरीका पानामा। केन्द्रीय राज्य सत्ताको थिचोमिचोमा परेर सधैँ पीडाको आहालमा डुबेका कर्णालीवासीका ढुकढुकी आमाले डायरीमा समेट्नु भएको थियो। आजसम्म कर्णालीवासीका समस्या न त राज्य समक्ष जारी भएका छन्, न त राज्यले कुनै मुद्दामाथि सुनवाई नै गरेको छ। एउटै झण्डामुनि अडेस लगाउने बीच यति असमानता हुनु थिएन। कर्णालीवासीको आवाज राजधानीले कहिले सुनेको पाइँदैन, किनकि हजारौं डाँडाहरू यी पीडाका अवरोधक बनेका छन्। कर्णाली प्रदेश र राजधानी बीचको असमानता नाप्ने न त कुनै तुलो नै देखिन्छ यहाँ। कर्णाली प्रदेश नेपाली भाषाको मुहान पनि हो। यहाँको डेउडा, मागल, हुड्गे, फाग र न्याउले गीतहरूले यहाँको संस्कृति जीवन्त बनेको छ। कर्णालीप्रतिका यी सङ्ला आमाका भावना डायरीमा पढ्न पाउँदा मन एकचोटि खुसी भयो। आमाले सपनामा भन्नुभएको कुरा बुझ्न मलाई यथार्थमा मुस्किल पर्यो। धेरै बेर गोत्लिएँ पनि आमाले देखाउनु भएको सपना सम्झाउँदै, तर मास्टर दाले केही आश्वासन छोडेर जानुभएको थियो सपना अर्थ्याउने विषयमा। दिउँसो एकछिन सिरिजिलोसम्म पुगेको थिएँ। मास्टरदाईको गहुँ बुवाई अति रमाइलो थियो। अलि र बाउसीहरू एक आपसमा जिस्कँदै काममा तल्लिन थिए। तीन हल बल्द पछाडि धेरैजना खन्यारा टोकलिरहेका थिए। सबैजनाले काम गरेको हेर्दा साह्रै रहर जागेको थियो, तर के गरौँ, घाइते खुट्टाले काम गर्न नै सक्दैन। बेलुका मास्टरदाईको घरमा मान्छेको साह्रै घुचिरो थियो। दिउँसो काममा लगाएकाहरू सबैलाई खाना पकाउनु भएको रहेछ बाउजूले। म पनि त्यही मासमा गएर मिसिएँ। सबैजना पालै पालो खाना खाइरहेका थिए, कोही रमाइलो कुरासँगै हाँसो ठट्टा गरिरहेका थिए। मलाई देख्ने बित्तिकै बाउजूले भन्नुभयो, भोलि बैदार साहबले डेहरपाटाका ज्योतिष बोलाएका छन् रे, कुण्डली हेराइ माग्न। बड्डा सपना अर्थ्याउनमा पनि साह्रै सिपालु छन्। गएर एकछिन हामी पनि चिना हेरी मागौँला। कुरा राम्रो हो, कस्तो साइज जुरेछ, सौर्या काकाले भन्नुभयो। ताइले पनि बाउजूको कुरामा सहमति जनाउनु भयो। सबैजनाले हो हो भन्दा मैले नाइ भन्ने कहीँ ठाउँ पाइनँ। हुन्छको टाउको हल्लाए। बाउजू र म बैदार साहबको घर गयौँ। ज्योतिष पनि पुगिसक्नु भएको रहेछ। दौरा सुरुवालसँगै स्टकोट भिरेका ज्योतिषलाई जुगा र चन्दन अति सुहाएको थियो। खास काम सुरु भएको थिएन, सबैजना वरिपरि झुम्बेर उहाँका कुरा सुनिरहेका थिए। बाउजू र म पनि उहाँको छेउमै गएर उभियौँ। बैदार साहबको कुरासँगै जोडेर ज्योतिषले भन्नुभयो, राष्ट्रियतामा आँच आउने सम्भावना बढ्दै गएको छ, यसबारे कसैलाई चिन्ता छैन, बरु पीडितहरूको निलडामा नुन छर्कने काम मात्र भएको छ, समस्याहरू ज्यौका त्यौँ छन्। शान्ति सुरक्षाको अभावमा उद्योग धन्दा एवं व्यवसाय धमाधम बन्द भइरहेका छन् भने लगानीकर्ताहरू पनि लुकिरहेका छन्। उहाँले यी कुरा भन्ने बेला बैदार साहब टाउको हल्लाउँदै हुनुहुन्थ्यो। ममा झन् गहिरो उत्सुकता जागेर आयो। बाहुन बाजेका कुरा सुन्ने उहाँमा साँच्ची देशको परिस्थिति बुझ्ने क्षमता रहेछ। बाबु, युद्धमा चराएका गाउँहरू गाउँमा अझै दुखिरहेका छन्। युद्ध पीडितहरूले अझै राहत पाएका छैनन्। त्यसमा कतिपय जाति, क्षेत्र, भाषा र धर्म अझै पछाडि परेका छन्। समय फेरिमाथि पर्दा पछाडि र ओझेलमा परेकाहरू एकचोटि नसल बलाउन भन्न सकिन्न। यो बेला देशमा पुनः अर्को सशस्त्र द्वन्द्व सिर्जना हुन सक्छ। त्यसरी पनि देश टुक्राउने समयका महत्वाकांक्षी मुद्दाहरू हामी कसैलाई मान्ने हुने छैन। बैदार साहब, अबको समय भनेको युवाहरूको हो। युवाहरूले नै जाग्नुपर्छ यो समय र देश बदल्न। बन्दुक रहेसम्म विचारको राजनीतिले कहिले न्याय पाउन सक्दैन। त्यसरी पनि अब बन्दुकको चारामा कसरी हिँड्न खोज्नु हुँदैन। अहिले सबैलाई शान्ति चाहिएको छ। सबैले द्वन्द्व परास्त गर्दै शान्तिको लागि हातेमालो गर्नुपर्छ। यो बेला कसैले थकाइ मार्नुहुन्न। सत्यको श्राप मेटाउनका लागि सबैजनाले आफ्नो वरिपरिका मठ मन्दिरमा लाखपति बाल्दै शान्तिको प्रार्थना गर्नुपर्नेछ अनि देशले अवश्य युद्ध जित्नेछ। देशप्रति उहाँले निकै चिन्ता व्यक्त गर्नुभयो। उहाँको भावना जस्तै सबैमा सकारात्मक सोच भइदिएको भए नेपालमा शान्ति फर्काउन धेरै समय पर्खनुपर्ने थिएन। गाउँका सबै छरछिमेकीको उपस्थिति थियो। उहाँले कामको सुरुवात गर्दै भन्नुभयो, बिहानै भगवान्को नाम लिँदा पुरै दिन आनन्दले बित्ने गर्छ। हरेक कुराको सुरुवातमै राम्रो गर्ने कोसिस गर्नु, त्यसले नै भावी बाटोलाई सहज र फराकिलो बनाउने गर्छ। उहाँले आफ्नो अगाडि ज्योतिष शास्त्रको मोटो किताब र धुलौटो राख्दै बैदार साहबलाई चिना माग्नुभयो। त्यसपछि अन्य छिमेकीको पालो आयो। म हेर्दै बसेँ। बिस्तारै मेरो पालो आयो। रेखाहरूमा मेरा आँखा घुम्दै थिए। उहाँले सुरुमै भन्नुभयो, बाबु तिमी त निकै दुर्भागी रहेछौ। उहाँले ज्योतिष शास्त्रको किताब पल्टाउँदै पुनः धुलौटोमा चामलका दाना फाल्नुभयो। यो क्रम उहाँले धेरै पटक दोहोऱ्याएपछि भन्नुभयो, केही महिना अघि तिम्रो घरमा एउटा ठूलो घटना घट्यो होला। अब राहुको दशा सकिँदैछ, तिमीलाई राम्रै होला, नराम्रो चाहिँ हुने छैन। उहाँले सबै कुरा ठिकै भने जस्तो लाग्यो। बोलिरहँदा मैले केही महिना अघि आमाको देहान्त भएको कुरा सुनाएँ। साथै मैले देखेको सपनाबारे उहाँलाई अर्थाइ माग्नु थियो। हुबहु सबै सपना उहाँलाई सुनाएँ। चारै कोणबाट विश्लेषण गर्दै उहाँले भन्नुभयो, तिम्री आमाको मृत्यु सहज ढङ्गले पक्कै पनि भएको होइन। उहाँको यो संसारमा बाँच्ने इच्छा हुँदाहुँदै मर्नुभएको हो। सायद उहाँलाई कसैको कामप्रति सन्तुष्टि थिएन। सन्तुष्टि पनि कसरी होस्? शान्ति आयो भन्दै हत्याको खेती भइरहेछ। यो अवस्थामा कसको मनमा सन्तुष्टि जाग्न सकेको छ र? उहाँ बोल्दै हुनुहुन्थ्यो। मैले सन्दुकमा भेटेका सबै सामानबारे बताएँ। सपना अर्थ्याउँदै उहाँले भन्नुभयो, बाबु तिम्री आमाले सपनामा बुबाको कोटको खल्तीमा खुकुरी छ भने पनि आखिर विपनामा त कलम भेट्टायो। कलमले कसैलाई काट्न सक्छौ र? यसको अर्थ अब हामी सबैले खुकुरी त्याग्दै कलम चलाउने, बन्दुक त्याग्दै विचारको लडाईँ लड्ने हो। देश युद्ध लड्दा लड्दा थाकिसक्यो। जनताले धेरै दुःख पाइसके। अब काठमारको लडाईँ कसैले गर्नु हुँदैन। भावना र विचारको युद्ध गर्नुपर्छ भनेको हो। उहाँको सपना अर्थै ठिकै लाग्यो। बाउजूले पनि उहाँका सबै कुरामा टाउको हल्लाउँदै सहमति जनाउनु भयो। उहाँले मेरो विचारमा नै परिवर्तन ल्याइदिनु भयो। हतियारको भ्रमबाट टाढा हुनुपर्ने कुराको महसुस गरेँ। शान्तिप्रतिको उहाँको भावनाले नेपाली माटोमा प्रजातन्त्रको जग बसाउन सकिने कुरामा म विश्वस्त भएँ। बाउजू र म सन्तोष भई घर फर्क्यौँ। आमा, उदय र ज्योतिषका कुराले मेरो मनभित्र फेरि विद्रोह सुरु भयो। घर पुग्ने बेलासम्म मैले मनभित्र धेरै कुरा सोचेँ। शान्तिको पाठ त सबैले जपिरहेका छन्, तर शान्ति कहीँ भेटिँदैन। अब सबैले चुरबुराउनै पर्छ द्वन्द्वका पीडा साम्य पार्नका लागि। प्रत्येक नेपाली बीच एक आपसको सद्भाव र सहानुभूतिको पनि त्यत्तिकै खाँचो छ। स्थिति यस्तै रहने हो भने कर्णाली प्रदेशमा मात्र होइन, मधेसमा पनि अब भोकमारी हुन सक्छ। दैलेख, जाजरकोट र अछाममा मात्र होइन, काठमाडौँ र पोखरामा पनि हैजा फैलन सक्छ। युद्धको चोटले थला परेका यहाँ पनि धेरै छन्। विदेशका महँगा अस्पतालमा उपचार गर्न सक्ने हाम्रो बरकत छैन। कसैको भरमा मात्र रहेर काम चल्ने अवस्था अब छैन। अब आफ्ना समस्यालाई आफैले समाधान गर्ने बाटोमा लाग्नुपर्छ। अब हामीले उठ्ने र जुट्ने दिन मात्र बाँकी छन् धरती आमाका लागि। अझै हामी जागेनौँ भने हाम्री आमा नै हराउनेछिन्। नेपाली धरतीको अस्तित्व समाप्त हुनेछ र विदेशी दलालको दासत्वमा बाँच्नुपर्ने स्थिति पैदा हुनेछ। देश हराउनेछ र पछिल्लो पिँढीले आफ्नो देश खोज्नेछन्। कहीँ नभेटाउँदा हामीलाई सधैँ सधैँ सराप्नेछन्। अचानकको पीडा बन्चरलाई थाहा नभए चाहिँ नेपाली आमाको मुटुमा लागेका युद्धकालीन घाउहरू हामीलाई पनि थाहा छैन। ज्योतिषका अनुसार आमाले मलाई शान्तिको अभियानमा हिँड्ने सल्लाह दिनुभयो। कलम समाउँदै विचारको युद्धमा तल्लीन हुन निर्देश गर्नुभयो। यात्राको गन्तव्यमा आफैले पनि ठम्याउन सकेको छैन। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
थाकुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम विराटनगरको रेडियो पूर्वेली आवाज धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता मुक्तेश्वर एफएम र डुकडुकी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त रेडियो ढोरबाराही रेडियो बन्दीपुर र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाउ एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम बैतडीको रेडियो शमशेर दार्चुलाको नयाँ नेपाल एफएम हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी देशले हारेको युद्धको अन्तिम श्रृङ्खला वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुरु हुन्छ। अति रमाइलो लाग्थ्यो गाउँघरको वातावरण, तर मसँग आज केही बाँकी छैन। जनयुद्ध पूर्व मलाई धेरै कुराको अभाव थिएन। बुबा आमाबाट प्राप्त हुने वात्सल्य प्रेम थियो, समाज र साथी थिए, दाजुभाइ दिदीबहिनी र इष्टमित्र पनि। नयाँ कुराको खोजीमा काठमाडौँका धेरै गल्ली चहारेको हुन्थे। व्यक्तित्व बनाउने मात्र मसँग एउटै सपना हुन्थ्यो, साथै सृजनाको अथाह मायामा डुबेको थिएँ। परिवर्तनसँगै जनताका सुदिन फर्कन्छन् भन्ने मलाई पनि ठूलो आशा थियो। यही आशाले नै म जनतालाई युद्धमा हिँड्न उक्साउँथे। युद्धले परिवर्तन पनि ल्याएकै हो, तर परिवर्तनपछि देशलाई विकासको गतिमा ढाल्ने हामीसँग भरपर्दो योजना रहेनछ। रूपान्तरणका कुरा पनि हामीले धेरै गरेका थियौँ, तर उपलब्धिहरूलाई संस्थागत गर्न नसक्दा हाम्रो जीवनशैलीमा कुनै परिवर्तन भएन। मैले हिँड्ने धेरै बाटाहरू चियाएँ, कुनै बाटाहरू पनि भरपर्दो देखिनँ। न त मेरो एकल बाटो नै छ छुट्टै, म कहाँ जाउँ के गरौँ अन्यलतामा डुबेँ। शान्ति खोज्न कतै निस्किहाले पनि भेटिएला र? यसको उत्तर आज कसैसँग छैन। शान्तिको आशा सबैले मारिसके। मैले भने हिँड्नै पर्छ आत्मशान्तिका लागि पनि, तर कसरी कहाँ? ज्योतिषले सपना विश्लेषण गरेको कुराबाट म निकै दिन रुमल्लिए जस्तो भए। आमाले मरेपछि पनि सन्तुष्टि पाउनुभएको रहेनछ, बहिनी र बुबालाई झन् के सन्तुष्टि होला र? अब उहाँहरूको सपना पूरा गर्न पनि मैले विचारको युद्धमा हिँड्नै पर्ने भयो। भास्करजीलाई सम्झेँ, अवसर खोज्दै काठमाडौँमा अझै घुमिरहनु भएको होला। सुमी भइदिएको भए पनि मलाई कति धेरै सजिलो हुन्थ्यो, उसले पनि मलाई छोडे। सृजनाको अझै याद आउँछ, उनीसँग मेरो भेट हुँदैन भन्ने कुरा जानी जानी पनि म उनलाई किन यति सम्झिन्छु? मैले यही कुरा जान्न सकेको छुइनँ। अन्जानमै सृजनासँग बसेको मेरो पहिलो प्रेम नै अन्तिम रहेछ। त्यो बेला उनले मलाई बिर्सन नसक्ने झल्का दिएकी थिइन्। उनलाई भेट्नु त परै जाओस्, फोनबाट पनि कुरा गर्न पाइनँ। भगवान्ले समेत हाम्रो भेटघाटका लागि कुनै भूमिका खेलिदिएनन्। सधैँका लागि टाढा भयौँ अब सृजना र म। उनीसँग फोनमा मात्रै कुरा पनि भइदिए आज जीवनमा म यति भौतारी नै थिएन होला। काहीते शरीर र मनले अब जीवनबारे के परिकल्पना गरौँ। भाइलाई भेट्न पनि मैले अब अर्को जन्मसम्म पर्खनुपर्छ। यस्तै कुरा सम्झेर मन बहकाउँदै आँगनमा टोलाइरहेको थिएँ। बाउजू खुसी हुँदै आउनुभयो। उहाँको खुसीपन देखेर मैले भने, आज के को खुसी हो बाउजू? चिठी आएको छ। कहाँबाट? काठमाडौँबाट। चिठी दिँदै उहाँले मलाई भन्नुभयो, पाउनेको नाम हेरेँ, उदय आचार्य। सृजनाले मेल गरी पठाएको चिठी हृदयले उदयले मलाई हुलाकबाट पठाइदिएको रहेछ। अनन्य सम्झना अमर, तिम्रो पत्र पाएर आँसु बग्दै पनि खुसी भएकी छु। हजारौँ वर्ष तपस्या गरी पाएको वरदान जस्तै लाग्यो तिम्रो पत्र। हुन त पढ्दा दुखाउने पीडा मात्रै छन् त्यहाँभित्र, तैपनि हराएको माया पुनः भेटाउँदा आफैलाई भाग्यमानी सम्झे। दैवले दिएको कुरा भएरै छोड्ने नियम कसैले उल्लङ्घन गर्न सकेका छैनन् अमर। अब चित्त बुझाउनुभन्दा अरू कुनै विकल्प छैन। देशमा युद्ध चर्कँदै जाँदा तिमीले ठूलो आँधीको सामना गर्नु परेकोले मलाई छोड्दै हरायो र खबरै नगरी आफ्नो यात्रा तय गर्यो। तिम्रो बारेमा अनभिज्ञ भएँ, म तिम्रै कल्पनामा भिजी रहेँ नसुक्ने गरी। कतिसम्म तिम्रै बाटो पर्खेर बस्दा आफ्नो बारे पनि म सबै बिर्सेँ। साथीहरू आउँथे टाइम टाइममा सम्झाउन, मलाई शान्त गर्नका लागि बाबा मम्मी पनि कति दिन तिम्रो खोजीमा निस्कनु भयो। म धेरै समय बेहोसी भएँ, हिँडेँ, तिमीसँग रमाएका पुराना सबै ठाउँहरूमा गएँ, तिमीलाई खोज्न साथै काठमाडौँका गल्ली गल्ली चारेँ तिमी भेटिन्छौ कि भनेर। र पनि मैले तिमीलाई भेट्न सकिनँ, न त मैले कुनै खबर नै पाउन सकेँ। तिमी नफर्कने गरी हिँडेछौ भन्ने कुरा पनि मैले अनुमान गर्न सकिनँ। मेरै कारणले उदयले कलेजका धेरै कक्षाहरू बुम गर्यो। कति दिन उसलाई पनि मसँगै हिँडाएँ। बिचरा मलाई कति सम्झाउँथ्यो, अमर उदय तिम्रो नजिकको साथी भएकोले उसलाई काखीमा च्यापी बस्ने मन लाग्थ्यो तिम्रो तिर्सना भेटाउन। ऊ अमरका निम्ति भए पनि पढ्नुपर्छ भने सधैँ झकझकाउँथ्यो। बिस्तारै अलिअलि गरी पढ्ने भए। किताबमा पनि तिम्रै अनुहार देख्थेँ। होमवर्क गर्न बस्दा कापीभरि तिम्रै नाम कोर्थेँ। पाना सकिएपछि पल्टाउने बेला मात्रै झल्यास सम्झन्थे होमवर्क गर्न बसेको कुरा। अमर, यो माया भनेको के रहेछ? कुनै बेला त सोच्थेँ यसैको अनुसन्धानका लागि निस्कौँ। बिस्तारै नयाँ बानीको विकास गरेँ। तिम्रो यादमा किताबका पाना घोक्ने यो बानी लागिसकेपछि मलाई पढ्न आज पनि गाह्रो लाग्दैन। तिमी अप्ठ्यारो स्थितिमा घर गएको कुरामा बिर्सेकी थिएन। युद्धको बेला दुवै पक्षबाट मान्छे मरेका र अङ्गभङ्ग भएको खबर दिनौ जसो आउने गर्थ्यो। म नछुट्याइकन सबै समाचारमा आँखा पुर्याउँथेँ तिम्रो खबर भेटाउँछु कि भनी। अमर, ब्याचलर गर्दा पत्रकारिता पनि गरेँ, द्वन्द्वको बीट समाति, तर मैले धेरैवटा पहाडी जिल्ला पुगे पनि कर्णाली पुग्न सकिनँ। द्वन्द्व सम्बन्धी मैले लेखेका न्युजहरू हेरेर बाबा धेरै प्रभावित हुनुभयो। पछि बाबाले नै मलाई द्वन्द्व व्यवस्थापन पढ्ने सल्लाह दिनुभएको हो। यसपछि म द्वन्द्व व्यवस्थापनमा मास्टर्स गर्नका लागि श्रीलङ्का आएँ। अहिले पनि म यहीँ छु, द्वन्द्व पछिका अवशेष भन्ने टपिक्समा विद्याभारती गर्न। साथीहरूको आआफ्नै व्यस्तताले पछिल्लो समय सबैसँगको भेटपात लियो। अहिले पनि म सबैको कन्ट्याक्टमा बस्न सकेकी छैन उदय बाहेक। मैले रिसर्चका लागि धेरै समय फिल्डमै हिँड्नुपर्ने हुँदा कहिले धेरै समयसम्म बेखबर जस्तै हुन्छु। के गर्नु, लागेको काम पुरा नगरेर पनि सुखै पाइँदैन रहेछ। तिम्रो चिठीभन्दा पछि उदयले काठमाडौँमा तिमीले पाएको पीडा मात्र लेखेर मेल पठाएको थियो। हुन त तिमीले हामी चिठीदेखिका सबै कथाव्यथा लेखेर पठाएका थियौ, तैपनि उदयको दोस्रो मेल पाइसकेपछि ममा पहिलेका पीडा पनि बल्छिए। तिमीलाई अब नभेट्दासम्म यी बल्झेका पीडा केही गरे पनि शान्त नहुने देखेँ। अमर, सङ्कटको खडेरीमा परेर उहिलेका जीवन इन्द्रिणीका धर्सा झैँ तरङ्गित हुने रहेछ। अब यसपछि तिमीसँग युद्ध र द्वन्द्व व्यवस्थापनका कुरा गर्छु। युद्ध भनेको युद्धै हो, त्यो आफैमा खतरनाक हुन्छ। बिगार्नेहरू बिगारिरहेका हुन्छन्, तर सपार्न बन्दुक नै समाधानको बाटो हुन सक्दैन। देशमा भइरहेको वर्गीय विभेद र उत्पीडन अन्त्य गर्ने उद्देश्यमा हिँडेका माओवादीको अभियानमा सरकारी सुरक्षा फौजले दमन गर्दा त्यसको अचानक निर्दोष जनता भए। सुरक्षा फौजबाट ती सर्वसाधारण जनतामाथि भएको कारीलाग्दो घटनाले जनतामा माओवादीप्रति मोह जाग्नु स्वाभाविक थियो, तर युद्धले नै सबै विभेद र उत्पीडन समाधान हुन सक्दैन थियो। द्वन्द्व व्यवस्थापन झन् आफैमा जटिल प्रक्रिया हो। फरक परिवेशमा फरक फरक कारणले द्वन्द्वको सिर्जना भएको हुन्छ। यसको पूर्ण व्यवस्थापनको एउटै शर्त जनताका मागको उचित सम्मान र सबैले जितेको अनुभूति पाउनु हो। अमर, जनता कसैलाई हारेको अनुभव हुनु हुँदैन। राजनीतिक सहमति सबै कुरा होइन, प्राविधिक पाटोसँग पनि नेताहरू परिचित हुनुपर्छ, राजनीतिक इच्छाशक्तिको पनि त्यत्तिकै आवश्यकता हुन्छ, अनि राष्ट्रियताका सबै मुद्दामा एकमत हुनुपर्दछ। अहिलेसम्म पछाडि परेका जाति, क्षेत्र, भाषा, धर्म र संस्कृतिलाई समावेशी ढङ्गले अधिकार सम्पन्न बनाउनुपर्छ। अर्को महत्त्वपूर्ण पाटो, युद्ध लडेका अर्धसैन्य जत्थाहरू विघटन हुनुपर्छ, जो आफ्नै पार्टीको नियन्त्रणभन्दा बाहिर हुने सम्भावना हुन्छ। लडाकु छापामारको व्यक्तिगत इच्छालाई ध्यान दिएर समायोजन र पुनस्थापना गर्नुपर्छ। यति कुरा नगरुन्जेल द्वन्द्वका अवशेष अन्तरिम कालमा उठिरहन्छन् र आतंक मचाइरहन्छन्। मैले धेरैवटा देशमा भएका द्वन्द्वबारे पनि अध्ययन गरेँ। यो देशको द्वन्द्व व्यवस्थापन हेर्दा हामीमा सकारात्मक सोचको अभाव छ अमर। मिठा आश्वासन बाँड्ने नेताका भाषणले मात्र देश उँभो लाग्दैन। मुलुकलाई द्वन्द्वको आगोबाट जोगाएर शान्तिको धरातलमा ओह्राल्दा युद्धका कर्तूतहरू केलाउनै पर्ने हुन्छ। दोषी सबैले आम माफी पाउँदा दण्डहीनताको संस्कृति मौलान सक्छ र सुशासन कायम हुन सक्दैन। साँच्चैकै दोषी ठहरीमा सेनापति, राजनीतिज्ञ र विद्रोही जो भए पनि कानूनको कटकरामा उभ्याउन सक्नुपर्छ। मान्छे मार्न निर्देशन दिने र मार्नेमाथि कुनै अभियोग लगाउन सकिएन भने द्वन्द्व व्यवस्थापन जटिल बन्न सक्छ। शिविरमा रहेका छापामारलाई अयोग्य बनाई घर पठाउँदा उनीहरूको बन्दुक बोक्ने र बम पड्काउने मानसिकतालाई उद्यमशील बनाएर पठाउनु पर्थ्यो। यस कुरामा कसैको ध्यान गएन। सहमति र सहकार्यको डोरी चुनिँदा नै हाम्रो गन्तव्य अन्यल बनेको हो। राजनीतिक दलले शान्ति प्रक्रियाका निम्ति किटान गरेको लक्ष्य धेरै टाढा छ। सहमति र सहकार्यको आधार भत्किए पनि राष्ट्रको हितका लागि अझै एक हुनुपर्छ। टाउको दुखेको बहाना बनाई कसैले पनि बीच बाटोमा थकाई मार्नु हुँदैन। विवादको मिलन बन्धु सम्झौता नै हो। सबै मिलेर शान्तिका विरोधी विरुद्ध जनलहरको आँधी ल्याउन सक्नुपर्छ। स्वतन्त्र कलम चलाउने पत्रकारहरूका हात पनि चक्कुले चिरिए द्वन्द्वको बेला। संसारको व्यापकताले विश्व खुम्चिरहेको बेला अब अन्धकारभित्र कोही बस्न सक्दैनन्। 21औं शताब्दीका नेपालीहरूले पनि देश विदेशमा घट्ने तमाम घटनाहरू पढ्न र हेर्न पाउनुपर्छ। स्वतन्त्र पत्रकारितामाथि कसैले हैकम जमाउनु हुँदैन। जनताको पक्षमा वकालत गर्ने कलमको सबैले सम्मान गर्नुपर्छ। अब देश कसैले बनाइदिएला भनेर कुर्ने अवस्था छैन। दुर्गन्धित तीखा भाषण र खोक्रो आदर्शलाई परास्त गरी विचारको मन्थन र शान्ति स्थापनाको अभियानमा हामीले जुट्नुपर्छ। द्वन्द्व व्यवस्थापनका लागि देशलाई अब बौद्धिक व्यक्तित्वको खाँचो देखेको छ अमर। वस्तुगत धरातल नहेरी आदर्शका कथा सुनाउने नेताहरूका क्रान्तिकारी भाषणले पीडित जनताका कान अब पाकिसकेका छन्। तैपनि नेताहरू भ्रमको खेती गर्न छोडिरहेका छैनन्। त्यसप्रति उत्तरदायित्व नभएको जो कोही भए पनि उसको आश गर्नु हुँदैन। नेता बन्न चाहनेहरूले न्यूनतम योग्यता पनि आर्जन गरेको हुनुपर्छ। प्रजातन्त्रका हिमायती र गणतन्त्रका संस्थापक भन्नेहरू सबैले अब देश असफल हुनुको हिसाब किताब बुझाउनुपर्छ। निश्चित स्वार्थका लागि अहिले जातीय विखण्डनका काम भइरहेका छन्। हामीले हिमाल, पहाड र तराईलाई कसैले फरक रूपमा बुझ्नु हुँदैन। हिमाली प्रदेशमा भोकमारी हुँदा तराईवासीलाई भोक लागेको अनुभव हुनु पर्यो। तराई क्षेत्र डुबानमा पर्दा पहाडमा बस्नेहरूको आत्मा रुनु पर्यो र पहाडमा महामारी फैलाउँदा हिमालका जडीबुटी काम लाग्नु पर्यो। अनि मात्र हामी बीचको सद्भाव र सहानुभूति समझदारी बढ्दै जान्छ। तर के गर्नु, हामीले यो अवसरमा पनि इतिहास रच्न सकेनौँ। सबै जनतालाई आज यही कुराले दुःखी बनाएको छ। तिमी द्वन्द्वमा फँसेका जनताको जीवनसित परिचित छौ। उनीहरूका दुःख र पीडाको भाषा बुझ्न सक्छौ। अहिले हामी कहाँ पवित्र भावनाको खडेरी देखिएको छ। शान्तिमाथि खतरनाक भाइरस लागेको छ। त्यस रोगको उपचारका लागि पुरै लुम्बिनी चार्दा पनि औषधि भेटेनन्। त्यो बुटी खोज्न कपिलवस्तुदेखि बोधगयासम्म उत्खनन गर्नुपर्ने हो कि भन्ने लाग्छ। बुद्धले बुद्धत्व प्राप्त गर्न भारत जानु नै गल्ती भएछ। अहिले हाम्रो बुद्धत्व विदेशमा बिकिरहेको छ, तर हामी अशान्तिको रोगले थलिएका छौँ। अब हामीले आफ्नो क्षेत्रबाट नयाँ बुद्धको खोजीमा हिँड्नुपर्छ। जनता पनि शान्तिको कितामा उभिसकेका छन्। तिमी अब कतै नहराउ, म द्वन्द्वको व्यवस्थापनमा जुट्छु। तिमीले बुद्धको खोजीमा हिँड्नुपर्छ। प्रत्येक नगर एवं मठ मन्दिरहरूमा लाखबत्ती बाल्दै अब हामी शङ्ख र घण्टाको तुमुल ध्वनि सर्वत्र फैलाउँ। द्वन्द्वका बेला ज्यान गुमाएका सहितको सपना पूरा गर्नु जरुरी छ। सिन्दुर पुछिएकी चेली, पीडा बोकेकी आमा, भविष्य खोसिएका बालबालिका र निराशा बटुलेका आफन्तहरू, सबैको भाग्य उज्जवल बनाउने जिम्मा अब हामीले लिनुपर्छ। हामी खट्यौँ भने मात्र बेपत्ता पारेकाहरूको यथार्थता पत्ता लाग्नेछ। बन्दुकको गोलीले घाइते बनेको माटोमा आशाका बोट उम्रनेछन्। विश्वमै शान्तिको दीप बाल्ने गरी पुनः बुद्धले जन्मनेछन्। अमर, तिमीलाई यो संसार पक्कै पनि विचित्र लागिरहेको होला। एक एक गर्दै सम्पूर्ण आफन्त गुमाउँदा तिमीभित्र कति पीडा थपिँदै गयो होला भन्ने कुरा थाहा पाउन द्वन्द्वमा गुज्रेका मुलुकका बासिन्दालाई सोध्नुपर्छ। हाम्रो प्रेमका विषयमा कुरा गर्ने धोका अझै मरेको छैन। तिमी मेरो जीवनको जाँगर हो। हामी भित्रको निस्वार्थ प्रेम सधैँ अटल छ। आत्मालाई साक्षी राखी खाएको कसम आज मेरो जीवनको गोरेटो बनेको छ। तिमी सङ्कटमा परेर भूमिगत हुनुपर्दा तिम्रै निम्ति भए पनि पढ्नुपर्छ भन्ने कुराको प्रण मैले गरेकी थिएँ। आज त्यो लक्ष्य हासिल गर्दै एउटा धरातलमा म उभिँदैछु। जुन वेदना बोकेर तिमी भूमिगत भएका थियौ त्यो अहिले पुरा नभए पनि हामी दुवैको सहकारीमा हुने द्वन्द्वको व्यवस्थापन र शान्तिको संस्थापनबाट चित्त बुझाउला। तिमीले अब द्वन्द्वको पीडा बोकी एक्लै तडपिनु पर्दैन। कर्णाली प्रदेशमा घुम्ने मेरो सपना अझै अधुरो छ। यो सपना तिमीले नै देखाएका हो, अब पुरा गर्नुपर्छ। तिमी र म मिलेर हाम्रो मिलन बिन्दुको संरचना पनि तयार गरौँ। म सहर बजारको तडक भडकदेखि दिक्काइसकेकी छु अमर। अभावसँग जुधेरै पनि अब जुम्लामै बस्नुपर्छ। आशाहरू सङ्गाल्दै गर, यो समय हाम्रो हो। नेपाल फर्कनलाई यही 26 तारिकको टिकट बुक गरिसकेँ। एयरपोर्टमा रिसिभ गर्न तिमीले नै आउनुपर्छ। बाई उही सिर्जना, श्रीलङ्का। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो। यो उपन्यास अब यो वाचन सँगसँगै आजलाई यसको वाचन पूरा भएको छ। यो उपन्यासबारे नवराज लम्सालले भूमिका लेख्नुभएको छ। नेपाल बुद्धको पनि देश हो र युद्धको पनि देश हो। यो राष्ट्रिय जीवनको विशिष्ट संयोग हो। तर न त बुद्ध जस्तो शान्तिपथमा रह्यो देश, न त युद्ध नियममा चल्यो र परिवर्तन दियो देशलाई। यसले कतै युवालाई बिथोल्यो, कतै बाटो सेक्यो देशको, र कतै क्षतविच्छेद पार्यो जनताका सपनालाई। तर यसबीच केही केन्द्रीय सत्ताहरू भत्किएका छन्, भ्रमहरू च्यातिएका छन् र समय नयाँ चरणमा प्रवेश गरेको छ। यी समयको प्रतिफल र प्रगति स्वीकारेका दुनियाँका सुकिला बासिटा हुन्। समयको यही स्वर सुनेर हर्क खडायतले सीमान्तकृत बाजुराबाट साहित्यको मूलधारमा प्रवेश गरेका छन्। उनको स्वर र चेतना युद्ध विरोधी छ। हृदय बहुलताको खोजीमा छ, चाहना परिवर्तनको छ र आफै उठ्ने मनोकांक्षा छ आफ्नो मैदानमा, लेखकीय र वैयक्तिक स्वतन्त्रतासहित। उनी युद्ध विरोधी चेतनामा देशले हारेको युद्ध लिएर आएका छन् र शान्तिलाई परिवर्तनको शर्त मानेका छन्। यो उपन्यास हो र औपन्यासिकताको अङ्कगणितमा भन्दा युवा सोचको वकालतमा उनी सक्रिय छन् र यो उत्तराधुनिक समय ऐनामा उनले उनकै गाउँको, उनकै हृदयको, उनकै परिवेशको सपना छर्लङ्ग देखाएका छन्। म प्रसन्न छु यो निर्भीक तन्नेरी चेतनाबाट र साहित्य र पत्रकारिताको मूलधारमा उनलाई दिल खोलेर स्वागत गर्छु। यति भन्छु, बाजुरा आफै पनि एउटा नयाँ किल्ला बनोस् सिर्जना र स्वतन्त्रताको। नवराज लम्साल, लेखक पत्रकार। श्रुति सम्वेकबाट विदा हुनु अघि हाम्रो ठेगाना यस प्रकार छ। कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiआई shruti@unn.com.np। हवस् त, अर्को शुक्रबार अर्को कुनै गद्दी लिएर आउनेछौँ। त्यसअघि मङ्गलबारको श्रृङ्खलामा नगेन्द्र नेउपानेको दरबार बाहिरकी महारानीको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरोलासहित म अच्युत घिमिरे विदा चाहन्छौँ। शुभरात्री।